मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
रेडियो 88.8
प्रस्तुत छ समसामयिक विषयमा तातो बहस रेडियो बहस
नमस्कार कार्यक्रम रेडियो बहसमा स्वागत छ म टम बसेर श्रोताबिन तपाईँले यस कार्यक्रमलाई हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो अमूर्त 91.6 मेघार्ज मार्फत पूर्वाञ्चल भरि र यसका आसपास र नेपालीको रेडियो 88.8 मेघार्ज मार्फत काठमाडौँ भरि र यसका आसपासमा सुन्न सक्नुहुन्छ साथै www.radioamurta.com मार्फत विश्वका कुनै पनि भूभागमा तपाईँले यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ हामी यस कार्यक्रममा राजनैतिक तथा समसामयिक विषयमा छलफल गर्छौं मुलुकमा यति बेला युवाहरूको वैदेशिक पलायनको क्रम निकै नै बढ़िरहेको छ झण्डै वर्षमा 4 लाख युवाहरू श्रम बजारमा आउँछन् तर त्यो युवाहरूलाई व्यवस्थापन गर्नको लागि सरकारसँग रोजगार छैन त्यस कारणले पनि युवाहरू लगभग झण्डै महिनामा 3,000-4,000 हारारीमा वैदेशिक रोजगारमा पलायन हुन्छन् सबै युवाहरू वैदेशिक रोजगारमा पलायन भए पनि सबै युवाहरूले विदेशमा पनि सही र भने अनुसारको काम पाउन सक्दैन झण्डै महिनामा 3,000 भन्दा बढी युवाहरू वैदेशिक रोजगारमा पलायन भएका मध्ये 1 वर्ष 10,000 युवाहरू लास बनेर यो मुलुकमा फर्किन्छ यो अवस्था अहिले पनि नेपालमा रहिरहेको छ विभिन्न किसिमको कार्यक्रमहरू सरकारले ल्याएको छ यसका सचेतनाका कुरा ल्याएको छ स्वरोजगार सम्बन्धीका कार्यक्रम ल्याएको छ तर पनि जुन किसिमले युवाहरूले विदेशमा सही किसिमको काम पाउनुपर्ने हो त्यो किसिमको काम भने पाउन सकिरहेको छैन विभिन्न कामहरूमा युवाहरू ठगीमा परेका छन् मेन पावरदेखि लिएर विदेशमा सम्म ठगी हुने र एकदम अप्ठ्यारो र चाहिँ कठिनाईका काम गर्नहरू युवाहरू अहिले विदेशमा बाध्य छन् सरकारले विभिन्न खाले नीति तथा कार्यक्रम ल्याए पनि वास्तवमा भने जस्तो किसिमको कारण किन हुन सकिरहेको छैन आज हामी यिनै विषयमा छलफल गर्दैछौँ जेबिस उदयपुरका कार्यक्रम प्रमुख विश्वजित राईसँग विश्वजितजी यहाँलाई कार्यक्रममा स्वागत छ
धन्यवाद टम्बसेरजी
अहिले जुन किसिमले युवाहरूको विदेशीमा चाहिँ पलायन हुने अवस्था छ र विभिन्न नीति निर्माणको कुरा सरकारले गरेको छ उनीहरूलाई चाहिँ यहाँ ट्रेनिङ दिएर विदेश पठाउने र त्यहाँ चाहिँ सही किसिमको काममा लगाउने भन्ने कार्यक्रमहरू ल्याएको छ तर पनि किन यो काम प्रभावकारी भइरहेको छैन
धन्यवाद तपाईँले आज यो महत्त्वपूर्ण विषय एउटा बर्निङ इस्यु भन्छौँ जल्दो बल्दो समस्याको विषयमा आम श्रोताहरूलाई जानकारी दिलाउने प्रयास गर्नुभएको छ यो अत्यन्तै सराहनीय छ र यहाँ तपाईँले अघि नै भूमिकामा भन्नुभयो जस्तै प्रत्येक वर्ष 4 लाख युवाहरू श्रम बजारमा आउँछन् र ती युवाहरूको व्यवस्थित किसिमले उनीहरूको श्रम बजारमा उनीहरूले काम पाइरहेको हुँदैन जसको कारणले गर्दाखेरि उनीहरू अन्तिम विकल्पको रूपमा चाहिँ वैदेशिक रोजगारलाई लिइरहेका छन् वैदेशिक रोजगार आफैमा राम्रो या नराम्रो यो हामीले छनौट गर्ने विषय हो वैदेशिक रोजगार आफैमा राम्रो होइन र नराम्रो पनि होइन तर हामीसँग बाध्यता के छ भने यहाँले भन्नुभयो जस्तै हामीसँग जनशक्तिहरू चाहिँ छ तर अदक्ष जनशक्तिहरू छ दक्ष जन स्किल म्यान पावर छैन स्किल ह्युमन रिसोर्सहरू छैन जसको कारणले गर्दाखेरि वैदेशिक रोजगारमा गएर जुन सपना देखेर गएको हुन्छ यहाँबाट तर त्यो सपना धेरै हदसम्म चाहिँ पुरा हुन सक्दैन कति त यहाँले भने जस्तै लास बनेर आउँछन् कति त्यहाँनिर बिजोग भएर बस्छन् कति ठगिएर बस्छन् त्यस कारणले गर्दाखेरि वैदेशिक रोजगारलाई नेपाल सरकारले व्यवस्थित गर्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ सचेतना कार्यक्रमहरू सञ्चालन गर्छ गाउँ गाउँमा सञ्चालन गर्छ बस्ती बस्तीमा सञ्चालन गरिरहेको छ
तर प्रभावकारिता छैन किन
तपाईँले ठिकै भन्नु प्रभावकारिता छैन भनेर ठ्याक्कै भन्ने भन्दा पनि यो लामो समयदेखि व्यथितिको रूपमा रहेको वैदेशिक रोजगारको अवस्था हो
त्यही त थितिमा ल्याउनको लागि तपाईँहरूको कार्यक्रम त छ नि त किन कार्यक्रमले त्यो थितिमा ल्याउने काम गर्न सकेन
तपाईँ यो के छ भनेदेखि लामो समयदेखि रहेको व्यथितिको कार्यक्रम हो र यसको प्रभावकारिता भन्नुहुन्छ भने यदि वैदेशिक रोजगारमा बाट आउने रेमिटेन्स चाहिँ यदि नेपालमा नआउने हो भने नेपालको गभर्मेन्टको कर्मचारीले पनि तलब खानु पुग्दैन भन्ने कुरा चाहिँ विभिन्न सर्वेक्षणहरूले देखाइदिएको छ। अर्थात् त्यो तरलता, त्यो पैसाको तरलता चाहिँ वैदेशिक रोजगारबाट आएको पैसाको तरलता चाहिँ हामी गाउँ बस्तीसम्म देख्न सक्छौँ। अब प्रभावकारी त छैन भन्ने कुरामा मेरो छैन नै भन्न पनि म चाहिँ सक्दिनँ, किनभने मसँग केही प्रमाण छन्। 2052 सालतिर हाम्रो गरिबीको रेखामुनि रहेको जनसङ्ख्या चाहिँ 42% थियो, त्यो 2062 सालतिर झर्दाखेरि आउँदाखेरि 31% झऱ्यो, र अहिले 2073 आउँदा यो 23.8% चाहिँ गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेको छ। यसको मतलब र हाम्रो अहिलेको इकोनोमी, हाम्रो अर्थतन्त्र चाहिँ विप्रेषणमा, रेमिटेन्स बेस्ड इकोनोमी भनेर भन्छौँ, अर्थतन्त्र विप्रेषणमा आधारित अर्थतन्त्र हो। अर्थात् डाइरेक्ट रूपमा चाहिँ, प्रत्यक्ष रूपमा हाम्रो रेमिटेन्स पैसा चाहिँ विप्रेषण, विदेशबाट आएको पैसा चाहिँ गाउँघरको झुप्पडी झुप्पडीमा जान्छ।
त्यही त, पहिला त्यस्तो ढङ्गले मेन पावरहरू खुलेका थिएनन्, जुन कारणले गर्दाखेरि जति मान्छेहरू विदेश गए उनीहरूले सही काम पाए र काममा सम्मान पनि पाए। तर अहिले मेन पावरहरू पनि धेरै खुलेका छन् र कामदार पनि धेरै विदेश जान लागि चाहिँ लागि परेका छन्। तपाईँ अघि पनि भन्नुभयो त्यही रेमिटेन्सबाट कर्मचारीले तलब खाइरहेको छ भने उनीहरूको जीवन सरकारको कुरा छ, उनीहरूको जीवनको कुरा छ, उनीहरूले त्यहाँ कस्तो किसिमको काम गर्न सक्छन् भन्ने कुरामा तपाईँहरूले गरेको कार्यक्रमले अहिलेको अवस्थामा, तत्कालीन अवस्थामा धेरै ठगेका मुद्दाहरू जिल्ला प्रहरी कार्यालयमा अहिले पनि परेका छन्, तपाईँले देख्नु भएको छ। हो, यस्तो अवस्थामा तपाईँले भन्नुभयो एक अर्थ सही छ, तर त्यो जुन किसिमले त्यसको प्रभावकारिता हुनुपर्ने, तर त्यो प्रभावकारिता देखेन नि त तपाईँहरूबाट।
हामीबाट मात्रै सबै प्रभावकारिता हुन्छ भन्ने पनि होइन, तर यसमा प्रयास जारी छ। प्रभावकारी अप्रभावकारी भन्ने भन्दा समस्याहरू छन्, यो क्षेत्रमा धेरै समस्याहरू छन्। जस्तै समस्या केमा छन् भने विदेश जानु पूर्व जुन किसिमका हाम्रो जनशक्तिहरू तयार हुन्छ नि, उनीहरू चाहिँ एउटा हावाको भरमा, लहरको भरमा, देखेको भरमा, सुनेको भरमा मात्रै मान्छेहरू चाहिँ त्यतातिर लागेको छ। वास्तविकता जस्तै पासपोर्ट बनाउनु जाने बेलामा जिल्ला प्रशासन कार्यालयमा चाहिँ हाम्रो सूचना केन्द्र छ, जहाँ चाहिँ वैदेशिक रोजगार सम्बन्धीको चाहिँ सबै कुराहरू चाहिँ हाम्रो परामर्श काउन्सिलरहरू, परामर्शदाताहरूबाट दिन्छ। तर त्यहाँ बस्नै मान्दैन युवाहरू, होइन हामीले बुझेको छौँ, हामीले जानेको छौँ।
त्यो चाहिँ किन भयो भन्दा तपाईँहरूप्रतिको अविश्वासको कारणले त्यस्तो भयो, त्यो कुरा उनीहरूलाई विश्वास दिलाउनु पर्यो नि त तपाईँहरूले।
होइन, उनीहरूलाई विश्वास दिलाउने त्यो कुरामा त हामी के छ भने जिल्ला प्रशासनसँग हाम्रो चाहिँ के सम्झौता छ भने पहिले काउन्सिलरहरूले काउन्सिलिङ गरिसकेपछि मात्रै पासपोर्टको प्रक्रिया चाहिँ अगाडि बढ्ने भन्ने हाम्रो सम्झौता छ, जसअनुसार उनीहरू चाहिँ बस्नै पनि पर्छ। र खास गरी त्यो भने राइट टु इन्फर्मेसनको कुरा हो, होइन, सूचनाको अधिकार हो, सूचना पनि सही सूचनाको कुरा हुन्छ, होइन। त्यहाँदेखि चाहिँ नेपाल सरकारले चाहिँ मान्यता प्राप्त, नेपाल सरकारसँग चाहिँ साझेदारीमा काम गरेको परियोजनाहरूको कर्मचारीहरू, काउन्सिलरहरूले चाहिँ त्यहाँ चाहिँ सूचना दिइरहेको हुन्छ। त्यसपछि सूचना दिइसकेपछि के भने सही सूचना पाइसकेपछि उनीहरूले गन्तव्य मुलुकहरू छान्ने, होइन, कुन देश चाहिँ राम्रो हो मेरो लागि, कुन चाहिँ देश राम्रो हो भन्ने कुरा चाहिँ छान्नु पऱ्यो। र त्यहाँनिर चाहिँ कस्तो किसिमको, जस्तै तपाईँले अघि म्यान पावर भन्यो, हामीले चाहिँ कम्पनीहरू छ, म्यान पावर कम्पनीहरू छ, यति नै धेरै चाहिँ ती कम्पनीहरू खोले जसको चाहिँ गुणस्तरीयता भन्दा पनि परिमाणमा मात्रै बढी छ, क्वान्टिटी चाहिँ बढी छ, क्वालिटी छैन। अथवा जो मान्छेले पनि वैदेशिक रोजगार खोल्न सक्ने एउटा चाहिँ नेपाल सरकारको एउटा नीति आयो, जसले कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर केही कमी कमजोरीहरू भयो। तपाईँले भन्नुभयो जस्तै क्वालिटेटिभ म्यान पावरहरू भएन, गुणस्तरयुक्त म्यान पावर भएन, जसले गर्दाखेरि चाहिँ वैदेशिक रोजगारमा चाहिँ हाम्रो जनशक्तिको क्षमताको चाहिँ वकालत गर्न सक्छ।
तपाईँहरूलाई थाहा छ यो अगुणस्तरीय छ भनेर, यसको छानबिन चाहिँ कसले गर्ने, जनताले कोसँग आशा राख्ने त विश्वजीजी?
जनताले आशा त सरकारसँगै राख्नु,
तर सरकारले किन काम गर्न
सक्नुपर्छ, सरकारले नै नियन्त्रण गर्नुपर्छ। सरकारले काम गरेको छैन भनेर भन्न सकिँदैन, सरकारले काम गरेको छ तर अपर्याप्त छ, त्यो कामलाई अझै बढाउनु पर्छ। उदाहरणको लागि चाहिँ अब हामीसँग कानुनी जटिलताहरू छन्, कानुनी बाध्यताहरू छन्। उदाहरणको लागि कोही मान्छे ठगियो, अस्ति मात्रै भर्खर मात्रैको यहाँ धेरै ठगीका केसहरू आइरहेछ, तर ठगीको केसहरू हामी कसलाई सहारा लिनुपर्छ भन्दा प्रहरी प्रशासनलाई सहारा लिनुपर्छ। तर हाम्रो कानुन कस्तो छ भने त्यो चाहिँ देवानी र फौजदारी भन्दो रहेछ, होइन, फौजदारी मुद्दाहरू, देवानी लेनदेन सम्बन्धीको मुद्दाहरू प्रहरीले नहेर्दो रहेछ, त्यो चाहिँ अदालतमा जानु पर्दो रहेछ। त्यस कारणले गर्दाखेरि प्रत्यक्ष रूपमा चाहिँ त्यो जुन पीडितहरूले तत्कालै न्याय पाउने कुराहरू,
त्यसैले त विश्वजित म भन्दैछु कि तपाईँहरूको कार्यक्रम प्रभावकारी भएन। जुन ठाउँबाट न्याय पाउनु पर्ने हो, उपदेश मात्र दिएर त भएन, उपदेश पनि दिने काम गर्नु पर्यो नि। यो उपदेश बिनाको उपाय सुनेर जनताहरूले, युवाहरूले अब त्यहाँबाट न्याय पाउला भनेर भन्ने ठाउँ छ त?
हाम्रो दुईटा छ, एउटा प्रोएक्टिभ भन्छ होइन र एउटा रियाक्टिभ भन्छ. प्रोएक्टिभ भने चाहिँ विदेश जानु पूर्व नै जति पनि काउन्सिलिङहरू गरिन्छ, नठगियोस्, सम्मानपूर्व आत्मसम्मानपूर्व विदेशी रोजगारमा जाउन् र त्यहाँबाट उनीहरूले चाहिँ सम्मानपूर्वक यो देशको निम्ति चाहिँ केही योगदान गर्न सकोस् त्यस्तो खालको जनशक्ति चाहिँ वैदेशिक रोजगारमा पठाउने भन्ने छ. दोस्रो चाहिँ रियाक्टिभ भन्छ होइन, केही घटना घटिसक्यो उसले चाहिँ ठगीमा पर्यो, उसले यहाँबाट भनेअनुसारको काम पाएन होइन, त्यहाँबाट चाहिँ फर्किनुपर्ने अवस्था भयो वा त घाइते भयो वा चाहिँ के अरे त्यहाँको चाहिँ कम्पनीहरूले चाहिँ उसलाई चाहिँ के अरे भनेअनुसारको तलब दिएन भने दोस्रो खालको ट्रिटमेन्ट छ. त्यसमा चाहिँ त्यहाँनिर हाम्रा विभिन्न कुटनीतिक नियोगहरू छन्, यहीँबाट पनि हाम्रो यो नेपाल सरकारले अथवा विकासका साझेदार निकायहरूले पनि उनीहरूलाई सहयोग गर्ने विभिन्न किसिमको यहाँनिर चाहिँ साझेदार निकायहरू छ होइन, यो पिएनसिसिआई भन्छ होइन,
त्यही त तपाईँले भन्नुभयो धेरै संस्थाहरू छन् त्यो मानेमा जनताले त्यहाँ गएर बुझेका पनि छ, हेरेका पनि छन्. तपाईँलाई अझै भन्छु म, विदेशमा ठगिएका युवाहरू र विदेशमा समस्यामा परेका नेपालीहरूलाई राजदूतावासले पनि सहयोग नगर्ने कुरा तपाईँलाई थाहा छ. नेपाल पुरै भ्रष्टाचारमा चाहिँ लिप्त भएको छ, त्यहाँ काम गर्दासम्म पनि पैसा दिनुपर्ने बाध्यताहरू जनताले आफ्ना दुःखहरू भनिरहेका छन्. अब यस्तो अवस्थामा अब जनताले तपाईँहरूसँग कसरी चाहिँ आशा राख्ने त?
होइन, जनताहरूले हामीसँग आशा राख्नुपर्ने कुरा चाहिँ के हो भने हामी नेपाल सरकारको कर्मचारी र नेपाल सरकारले त्यहाँनिर चाहिँ त्यही काम गर्नको लागि चाहिँ खटाइएको दूतावासहरू श्रम सहचारी
त त्यो ठाउँ त प्रभावकारी छैन विश्वजितजी, अब के गर्ने त्यसो भए त?
त्यसलाई प्रभावकारी हुनुपर्छ, त्यसै छैन भनेर भन्नु, त्यही काम गर्नको लागि गएको छ तर प्रभावकारी छैन भने
तपाईँ आफै भन्दै हुनुहुन्छ उनीहरूले हाम्रा कुरा सुन्न चाहँदैन. किन सुन्न चाहेन त, सुन्ने खालको बनाउनु पर्यो नि तपाईँहरूले.
त्यसरी ब्लाइन्डली भने जस्तै कतिपय ठाउँहरूमा चाहिँ नेपाली राजदूतावासले उद्धार गरेको छन् होइन,
केही उदाहरण छ त्यो त यहाँ पनि केही ठाउँमा न्याय पाएका छन् तर न्याय पाउने भन्दा बढी नपाउनेहरूको संख्या धेरै छ, यो भनेको त नहुनु जस्तै हो नि त.
अनि यसमा के छ भनेदेखि अब लामो समयदेखि एउटा जकडिएको एउटा चाहिँ निकै समस्या हो यो होइन. अहिले विदेशी रोजगार नेपालको भने इतिहासमै भन्यो भने अब झन्डै तपाईँको चाहिँ यो 30-40 वर्षकै अराउन्ड 30
तर त्यति धेरै अहिलेको अवस्था जस्तो जटिल थिएन. लगभग तपाईँको चाहिँ महिनामा 300-400 मान्छे जान्थे तर अहिले त हजारको कुरा छ विश्वजीजी. जस्तो उदयपुरकै सवालमा कुरा गरौँ अथवा कुनै नेपालको जिल्लाको कुराकानी गरौँ, एउटै जिल्लाबाट पनि झन्डै चाहिँ तपाईँको महिनामा 200+ बढी युवाहरू चाहिँ विदेशी रोजगारमा जान्छन्. अब त्यसको सरकार कसले राख्ने त?
त्यसको सरकार चाहिँ के भने नेपाल सरकारले राख्नुपर्छ. नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी चाहिँ दुई पक्ष दुई देशको बिचमा चाहिँ एउटा आफू पनि विन विन हुने भन्छ नि, दुई पक्षको जित हुने खालको चाहिँ सम्झौताहरू गर्नुपर्छ.
त्यही त पर्छ मात्रै हो कि अब गर्नु पर्यो त
होइन, त्यो खालको नीति ल्याएको छ नेपाल सरकारले चाहिँ वैदेशिक रोजगार सम्बन्धीको नीति छ.
तर नीति हुँदा हुँदै पनि किन नीति कारण भएन?
नीति कार्यान्वयन हुने सवालमा चाहिँ अब कतिपय अब ह्युमन एरर भन्छ नि, व्यक्तिगत मान्छेको एउटा कमजोरीको कारणले पनि हुनसक्छ र सबै ठाउँमा त्यस्तो गलतै छ भित्र नै अथवा खराबै भयो भन्ने पनि छैन. तर केही त्यस्तो अब हाम्रो के छ भनेदेखि समस्या परेकोहरू बढी हाइलाइट गर्ने होइन, त्यसो भएकोले गर्दाखेरि त्यहाँ त्यस्तो देखिन्छ, यो समस्या छ र भोलि पनि रहिरहन्छ. किनभने हाम्रो ठुलो जनशक्ति चाहिँ अहिले पनि अराउन्ड चाहिँ 50 लाख होइन, अब डकुमेन्टेड अनडकुमेन्टेड भन्छ नि, जुन लेखबद्ध र आलेखबद्ध भएर अराउन्ड 50 लाख युवाहरू चाहिँ वैदेशिक रोजगार छ. 50 लाख युवाहरू रहेको क्षेत्रमा समस्या त अभियसली अवश्य पनि त्यहाँनिर समस्या आउँछ नि.
त्यही त 50 लाख युवाहरूको श्रमबाट आएको रेमिट्यान्स नेपाल सरकार चल्ने तर उनीहरूको विषयमा चाहिँ सरकार गम्भीर नहुने हो भने अब नेपाली जनताले सरकारसँगको आशा र तपाईँहरूसँगको आशा अपेक्षा र भरोसा चाहिँ के लिने त?
अब मैले अघिदेखि भनिरहेछु समस्याहरू छन्, यसलाई सरकारले पनि करेक्सन गर्नुपर्छ.
एउटा कुरा मलाई भनिदिनुहोस् न विश्वजी, अहिले जुन ढङ्गले भन्नुभयो तपाईँले समस्या धेरै छ, यसको ठोस निराकरणको बाटो चाहिँ के हुन्छ? त्यो ठोस कुरा भनौँ न जनतालाई.
यसको चाहिँ के मैले भने प्रोएक्टिभ एक्सनहरू गर्छु, जानुभन्दा पूर्व चाहिँ के अरे एउटा सचेतना कुराहरू, जाने मान्छे नै पहिले सचेत हुनु पर्यो, म कहाँ जाँदैछु, म किन जाँदैछु, म के कामका लागि जाँदैछु र मैले जानु पूर्व के कुराहरू तयारी गर्नुपर्छ. उदाहरणको लागि सिपयुक्त जनशक्ति, भारतमा थोरै जनशक्ति जान्छ तर हाम्रो भन्दाभरि भारतले चाहिँ रेमिटेन्स ल्याउँछ, तर हाम्रो धेरै जनशक्ति जान्छ भारतको भन्दा कम रेमिटेन्स आउँछ, कम चाहिँ विप्रेसन आउँछ. कारण के भने हामी हाम्रो त यहाँलाई थाहै छ चाहिँ हामी 3D को काम गर्न गइरहेको छौँ, डेन्जर डिफिकल्टी र डर्टी अथवा खतरा फोहोर होइन, अब यस्ता तिनवटा कुराहरूको चाहिँ हामी चाहिँ काम गर्ने हाम्रो जनशक्ति गइरहेको छ। स्वभावले त्यस्ता खालका जनशक्ति गइसकेपछि त्यहाँ समस्या हुन्छ। तपाईँलेलाई थाहै छ, तपाईँ एउटा मिडियाको साथी भएको कारणले गर्दाखेरि दैनिक चाहिँ 4-5 चाहिँ विदेशी रोजगारबाट चाहिँ लासहरू आयो।
तपाईँलाई थाहा छ नि है विश्वजीजी, हो यही कुरा छ, विदेशमा फोहोर खराब र चाहिँ अप्ठ्यारो काम गर्न नेपाली जान्छन्। तर यो कुरा सरकारलाई थाहा छ, सरकार रिमिटेन्सको लोभमा युवाहरूलाई कस्तो काम गर्ने भन्ने कुरामा चाहिँ सचेतना गराउँदैन। भने पछाडि उनीहरूले अब चाहिँ सरकारले केमा चाहिँ प्रभावकारिता काम गर्यो भनेर बुझ्ने त जनताले।
त्यही अब यसमा सरकारको के छ भने, मेरो तर्फबाट मेरो भनाइ चाहिँ के हो भने, यसरी विदेशी रोजगारमा गएका छन् र उनीहरूलाई सिपयुक्त जनशक्तिहरू होइन कम्पिटेटिभ वर्ल्डमा चाहिँ विश्वमै एउटा कम्पिटिसन गर्ने खालको जनशक्तिहरू पठाउनु पर्छ र दुई पक्षीय श्रम सम्झौता गरेर दुई देशहरूको बिचमा सम्झौता गर्दा हामी डरो हुनुपर्छ। सम्झौता गर्दा चाहिँ हाम्रो नेपाली लेबरहरू चाहिँ 200 पनि जान्छ, 500 पनि जान्छ भन्ने किसिमको हुनुहुँदैन। त्यसैले गर्दाखेरि एउटा सर्टेन होइन त्यसको चाहिँ श्रमको मूल्य चाहिँ कायम गरेर
अब तपाईँ हुनु हुँदैन भन्दै हुनुहुन्छ, यसलाई चाहिँ हुनुपर्छ भनेर चाहिँ भन्ने चाहिँ को जन्मिने क्या अब?
होइन जन्मिने त अब यो यसरी परिवर्तन भनेको यसरी
परिवर्तनको कुरै छैन विश्वजी, झन् आज भन्दै भोलि भन्दै पर्सि यो काम झन् जटिल हुँदै गइरहेछ। तपाईँलाई थाहा छ वर्षमा 10,000 भन्दा बढी युवाहरूको लास मात्र नेपाल फर्किन्छ, तपाईँले अघि भर्खरै भन्नुभयो दिनमा 2 लास फर्किन्छ। अब यस्तो हुनुको कारण चाहिँ अब तपाईँलाई थाहा छ नि, अब किन यसको चाहिँ विकल्प नदिने त तपाईँहरूले, तपाईँ सरकारको जिम्मेदार मान्छे विश्वजी।
होइन यसलाई के छ भने सरकारले नदिएको भन्ने कुरा छैन, सरकारले नीतिहरू बनाएको छ, वैदेशिक रोजगार ऐन आएको छ, त्यसको नियमावली आएको छ, नीति आएको,
त्यो ऐनलाई कार्यान्वयन गर्ने तपाईँहरूमा चाहिँ जिम्मेदार त छैन,
जिम्मेदारी त छैन
भने छैन भने छ भने किन यस्तो हुन्छ?
छैन भनेर कसरी भने, हामी त त्यसैको लागि लागिरहेको,
त्यसो भने किन प्रभावकारी भइरहेको छैन त मलाई उत्तर दिनुहोस् यसको।
त्यसको भने किन 100% प्रभावकारी त कसैको पनि हुँदैन,
होइन 10% पनि छैन विश्वजी, देखिरहनु भएको छ, हामीले तपाईँले देख्नु भएको छ,
लामो समयसम्म चाहिँ रहेको समस्यालाई आजै अथवा भोलि बिहानै चाहिँ यसको क्लियर गर्छु भनेर।
त्यसो होइन नि विश्वजी, जति बेला नेपालमा चाहिँ वैदेशिक रोजगारको चाहिँ अब चाहिँ अथुडी भयो त्यतिखेरदेखि नै नेपाल सरकारका कर्मचारीहरू खटिरहेको छ नि, अब यो लामो समय भयो हामीले भर्खर काम थाल्यौँ भनेर भन्न पाउने तपाईँमा अधिकार छ र?
होइन त्यो अधिकार भन्दा पनि के छ भने समस्या छ, समस्या भएर नै नेपाल सरकारले यो विषयमा कार्यक्रमहरू लिएको, सचेतना कार्यक्रम अथवा सचेतना मात्रै नभएर त्यहाँनिर विपदमा परेकालाई उद्धार गर्ने कार्यक्रमहरू ल्याइरहेको छ। सरकार सचेत छ भन्ने कुरा होइन, तर अझै पनि सरकारले त्यसको इफोर्ट बढाउनु पर्छ, प्रयास बढाउनु पर्छ भन्ने कुरामा चाहिँ म पनि सहमत छु।
अझै धेरै नै जस्तो मेन पावर कम्पनीहरूसँग पनि तपाईँहरूको पनि सहकार्य हुन्छ अरे नि त,
हाम्रो त सहकार्य हुनै पर्यो नि, सहकार्य भन्नाले मेन पावरलाई हामी कम्पनीलाई मान्छे दिने सहकार्य होइन, सही मान्छे पठाऊ, सही देशमा पठाऊ, सही किसिमको जनशक्तिहरू पठाऊ, त्यस्ता किसिमको जनशक्तिहरूलाई चाहिँ
गल्ती गर्दा पनि लुकाउने छिपाउने यसो सहयोग गर्ने काम पनि हुन्छ अरे नि त।
होइन त्यस्तो किसिमको केही अब मान्छेको मानवीय कारणले भयो भनेदेखि अब त्यो व्यक्तिगत कुरा हो,
यही कुरा छ के, सरकारको काम गर्ने मान्छेले आफ्नो व्यक्तिगत कुराकानी मात्रै लाग्छ भने अब तपाईँहरूको जिम्मेदारी त के त विश्वजीतजी?
होइन यस विषयमा त के छ भने, यदि उसले त्यस्तो किसिमको अवैध अवांछित क्रियाकलापहरू सञ्चालन गर्यो भने अथवा उनीहरूसँग गऱ्यो भने त्यसको चाहिँ अब निगरानी राख्ने निकायहरू छ, त्यसलाई अनुसन्धान गर्ने निकायहरू छ, कारवाहीको दायरामा ल्याउने निकायहरू छ। हामीले चाहिँ के मात्रै भन्न सकिन्छ भने, नेपाल सरकारले चाहिँ नीतिले ऐन लिएको छ, नियमावली लिएको छ, नीति छ, कार्यविधि छ, लगायत यसका राष्ट्रिय नीतिहरूलाई, वैदेशिक रोजगार नीतिहरूलाई कार्यान्वयन गराउनको, नीतिमा उल्लेख भएका विषयहरूलाई कार्यान्वयन गराउनको लागि विभिन्न किसिमको परियोजनाहरू सञ्चालन भइरहेको छ र माथिदेखि केन्द्रदेखि गाउँ तहसम्म अहिले चाहिँ यो विषयमा चाहिँ सचेतना
सहित है नीति निर्माण भएको छ, ऐनहरू आएको छ, गरिबलाई ऐन छ, धनीलाई चैन छ है नेपालमा विश्वजीतजी।
होइन अब त्यसले तपाईँले त्यसरी भन्ने भन्दा पनि सुधारको क्रममा
तपाईँ भन्दै हुनुहुन्छ, पट्टबाट ऐन आएको छ, नीति आएको छ, तर कार्यान्वयनमा किन जिरो भइरहेछ त?
जिरो भएको छैन, कार्यान्वयनको दिशामा एकदम तीव्र गतिले भइरहेको छ।
तपाईँ भन्दैनौ 50,00,000 युवाहरू छन् विदेशमा, सबै नराम्रो देशमा छैनन्, विशेष गरी तपाईँको साउदी, कतार, मलेसिया, तपाईँको मलेसियामा दैनिक चाहिँ सयौँ युवाहरू लुटिन्छन्, कुटिन्छन्, तपाईँको चाहिँ दुःख पाइरहेछन्, त्यहाँ राजदूतावासले किन काम गर्न सक्दैन त?
अनि त्यो राजदूतावास
श्रम सम्झौता एउटातिर भएको छ, सरकार आफै पनि त्यतातिर ध्यान दिन सकिरहेको छैन, तपाईँलाई चाहिँ मलेसिया पठाउने, मलेसियामा एकातिर सरको चाहिँ सरकारसँग अर्को चाहिँ श्रम सम्झौता हुन्छ, यता मेन पावरसँग अर्को हुन्छ, अनि सरकारले नै आफ्नो कामप्रति चाहिँ आफ्नो दायित्व बढाउने हो भने उनीहरूले कसरी बढाउँछन् त?
त्यसमा चाहिँ के छ भने अब त्यस्तो किसिम समस्याहरू देखियो, त्यस्तो किसिम समस्याहरू देखिएको कारणले गर्दाखेरि जस्तै मलेसियासँग एकचोटि सम्झौतै खारेज भयो, नेपाल मलेसियाले पनि नेपालीहरू कामदारलाई नलिने भन्यो, नेपालले पनि नपठाउने भन्यो, यदि हाम्रो जनशक्तिहरू चाहिँ यदि तिमीले चाहिँ त्यसलाई सम्मान गर्दैनौ भने श्रमको सम्मान गर्दैन हामी पनि पठाउँदैनौँ भन्यो, मलेसियाले पनि के भन्यो मलेसियाले पनि तिमीहरू त्यसको लाँदैनौ भन्यो, तर फेरि अहिले आएर चाहिँ अहिले पछिल्लो चरणमा चाहिँ के रहेछ होइन नेपाली कामदारहरू चाहिन्छ, नेपाली कामदारको हामीलाई आवश्यक छ भनेर फेरि सम्झौताको चरणमा छ। त्यस कारणले गर्दा हुँदै नभएको भन्ने कुरा होइन, कामहरू भइरहेको छन्, समस्याहरू छन् र त्यसलाई चाहिँ ती समस्याहरूको चाहिँ मिहिन ढङ्गले केलाएर कहाँ समस्या छ त, म्यान पावरमा छ कि वैदेशिक रोजगारमा जाने चाहिँ नि कामदारमा समस्या छ कि मन्त्रालयमा छ कि विभागमा छ कि
अहिले तपाईँहरू त्यो ठाउँमा हुनुहुन्छ, समस्या केमा देख्नु भएको छ तपाईँले?
समस्या मैले चाहिँ केमा देख्छु भने समस्या मुख्य गरेर कामदारमा देख्छु,
सरकारको बचाउ गरे त होइन,
सरकारको बचाउ होइन, कामदारमा के समस्या छ भने सचेत चेतना छैन।
हो त्यो चेतना दिने काम चाहिँ कसको त हो?
18 वर्ष पुगिसकेपछि मैले पासपोर्ट बनाउनु पाउँछु भनेर चाहिँ नि के अरे नागरिकता बनाएर नागरिकता पासपोर्ट बनाउने,
उनीहरूलाई यही देशमा पढ्नु पर्छ यही देशमा गर्नुपर्छ भन्ने कुरा चाहिँ बुझाउने कसले त विश्वजीतजी? त्यसो भने किन गरेन सरकारले?
सरकार मात्रै एक्लो होइन, सरकारका विभिन्न निकायहरू छ, सरकारसँग हिँड्ने चाहिँ के अरे गैर सरकारी संस्था छ, सरकारसँग हिँड्ने नागरिक समाज छ, सरकारसँग हिँड्ने राजनीतिक दल छ, सरकारसँग हिँड्ने विकासका साझेदार अन्य निकायहरू छ, यो सबैको तर लिड नेतृत्व कसले गर्छ नि? सरकारले
गर्छ। सबै अहिले चिर निन्द्रामा निदाइरहेको छ नि त?
के को निदाउँछ नि? भयंकर काम गरिरहेको।
त्यसो भने तपाईँलाई थाहा छ अहिले पढ्नु भन्दा बरु विदेश जानै ठिक छ भनेर युवाहरू पढाइ छोडिरहेका छन्, तपाईँले देख्नु भएको छ कै समस्या समाधान खोज्नको
लागि हामीले के गर्छौँ भने प्रत्येक कलेज कलेजमा गएर वैदेशिक रोजगार हाम्रो अन्तिम गन्तव्य होइन, वर्ष विदेश नजाउँ, वर्ष स्वदेशमै केही गरौँ, यहाँको उत्पादनशील शक्तिहरू जो चाहिँ 18 वर्षदेखि 64 वर्षसम्मको 57% मान्छेहरू अहिलेको चाहिँ हाम्रो पपुलेसन कम्पोजिसन छ, त्यस्ता मान्छेहरूलाई विदेशमा पठाउनु भनेको अल्टिमेटली नेपाल चाहिँ एउटा उत्पादनमूलक कार्यमा नगर्नु हो।
तपाईँले अघि भन्नुभयो होइन रेमिटेन्सकै आधारमा कर्मचारीले चल्न खान्छ भनेर भन्नुभयो, अब उनीहरू विदेश गइदिएन भने तपाईँहरूले के खाने?
होइन हामी के खाने भन्ने कुरा त त्यो भोलि अर्को अर्थशास्त्रको अर्को चाहिँ के अरे छलफलको विषय हुन्छ, तर विदेशी रेमिटेन्सले गर्दाखेरि हाम्रो राम्रो पक्षहरू पनि छ, गरिबी घटेको छ, डाइरेक्ट हाउस होल्ड लेभलमा घर
समस्या पनि त उत्तिकै छ नि त विश्वजी, तपाईँले देख्नुभयो गरिबीको रेखा घट्यो, तर त्यो गरिबको परिवारको रेखा घट्ने बित्तिकै उनीहरूको जीवनस्तर कस्तो छ त्यो अध्ययन छ कि छैन नेपाल सरकारसँग?
छ, त्यस विषयमा अध्ययन छ,
नकारात्मक कुरालाई मात्रै बढी उठाउने त भएन नि त?
नकारात्मक त्यो त झन् नकारात्मक अझै बढी छ, नकारात्मक जस्तै एउटा गरिबी घट्यो
त्यसलाई समस्याको समाधान खोज्नु पर्यो नि त, यसले त विकृति फैलियो नि त।
जस्तै नकारात्मक कुराहरू के छ भने जानु पूर्व नै दलालहरूबाट उनीहरू ठगिने एउटा समस्या त्यहाँ छ, त्यहाँबाट पास भएर गयो अथवा त्यो त्यो समस्याबाट पार भएर गयो विदेशमा पुगेर भनेको काम नदिने अथवा भनेको जति तलब नदिने होइन, अथवा विभिन्न हावापानीको कारणले गर्दा अस्वस्थ हुने वा चाहिँ के अरे तिनीहरू मृत्यु हुने, अब त्यस्ता समस्याहरू छन्। त्यतातिरको छ भने यतातिर चाहिँ हाम्रो के छ सामाजिक समस्या भन्छौँ, सोसियल कस्ट भन्छौँ, त्यो भनेको चाहिँ सामाजिक रूपले चाहिँ परिवारको विखण्डन भइरहेछ, वैदेशिक रोजगारसँग सम्बन्धित र विभिन्न किसिमको परिवारहरूको चाहिँ विखण्डन भएको छ, यहाँनिर छोडेर गएका परिवारहरू भोलि अन्यसँग चाहिँ उनीहरू चाहिँ वैवाहिक सम्बन्ध कायम गरिसकेका हुन्छन्, उनीहरूको लालाबाला उनीहरूको नानीहरूको कस्तो अवस्था हुन्छ एउटा मानवीय हिसाबले। अर्को किसिमले भन्यो भनेदेखि अब उनीहरू नेपाल आइसकिसकेपछि उनीहरूकोले सिकेको सिप उनीहरूले लिएको चाहिँ के अरे क्षमतालाई कसरी नेपाल सरकारले अथवा नेपाली जनताहरूले अथवा नेपालले कसरी उपयोग गर्छ र उनीहरूले कमाएको पैसाहरूलाई चाहिँ नेपाल सरकारले अथवा नेपालीले चाहिँ त्यसको कसरी सदुपयोग गर्छ, यी कुराहरू हाम्रो अगाडि ज्वलन्त चुनौतीको रूपमा।
अब यी समस्याको समाधान कसरी गर्न सकिन्छ र त्यसको लागि नेपाल सरकारको पहल कसरी भइरहेछ?
तपाईँलाई एउटा भर्खरै नेपाल सरकारले के गरेको छ भने अर्थमन्त्रीले भर्खरमध्ये बजेट भाषणमा के गरेको छ भने वैदेशिक रोजगारबाट आएकाहरूको सिप परीक्षण गरेर उनीहरूलाई चाहिँ के भनेदेखि ऋण दिने अथवा उनीहरूको व्यवसाय उद्यमी बनाउनको लागि चाहिँ प्रोत्साहन गर्ने चाहिँ नेपाल सरकारको नीति आएको छ। यही पनि एउटा कहिले पनि नभएको महत्त्वपूर्ण नीति हो, किनभने उताबाट फर्केर आइसकेपछि उनीहरूले लिएको सिप को परीक्षण गरेर उनीहरूलाई चाहिँ त्यहाँनिर कुनै एउटा उद्योग व्यवसाय खोल्नलाई प्रोत्साहन गर्ने वा चाहिँ त्यस्तो किसिमको सिपलाई चाहिँ अन्यलाई चाहिँ हस्तान्तरण गर्न सिकाउने र त्यसको लागि चाहिँ एउटा फाइनेन्सियल भन्छ नि वित्तसँग चाहिँ त्यसको लिङ्केज गराइदिने, ऊ के गर्न चाहन्छ, उसको लागि कस्तो किसिमको चाहिँ आवश्यकता छ, त्यस्तो किसिमकोहरू गर्ने भनेर नेपाल सरकारसँगै बिस्तारै तपाईँले भने जस्तै अब धेरै सबै कुरा 100% भएको छैन तर त्यो दिशातिर सरकार उन्मुख छ, सरकारको कार्यक्रमहरू उन्मुख छ, र यसमा सबै तपाईँ जस्तो मिडिया, नागरिक समाज लगायत सबैले यो कुरामा चाहिँ एडभोकेसी गर्नुपर्ने चाहिँ आवश्यकता छ।
हस्, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद टम्पसे राईजी।
हस् श्रोताबिन, उहाँ हुनुहुन्थ्यो जीविसा उदयपुरका कार्यक्रम प्रमुख विश्वजित राई। आजको कार्यक्रममा हामीले उहाँसँग छलफल गर्यौं। आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा, प्रश्न, प्रतिक्रिया भए तपाईँले हामीलाई 0035423005 फोन गर्न सक्नुहुनेछ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, सूचनाको पहुँचबाट टाढा नरहनुहोला। मुलुकको शान्ति, समृद्धि, विकासको निम्ति तपाईँको पनि महत्वपूर्ण भूमिका हुन्छ। आफ्नो भूमिकाबाट कोही पनि पछि नहटौं। कार्यक्रम दिनुभयो तपाईँलाई धन्यवाद छ। विशेष धन्यवाद छ रेडियो अमृतका प्रमुख नवीन राई र नेपालीको रेडियो 88.8 MHz प्रमुख सन्तोष भट्टराईलाई। अर्को श्रृङ्खलामा अर्को विषय पर छलफल गर्न आउने वाचा गर्दै आजको कार्यक्रम रेडियो बहसबाट भने म टम्पसेर राई बिदा हुन्छु। हवस् त, नमस्ते।
नेपालीको रेडियो 88.8